यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आयात विस्थापन र दिगो विकास लक्ष्य हासिल गर्न उद्यमशीलतालाई व्यापक बनाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। संसद बैठक नभएको दिन संसदीय समितिको बैठक गरी विचाराधीन विधेयकलाई निष्कर्षमा पुर्याउन सभामुख देवराज घिमिरेको आग्रह। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको घाँसी कुवामा पहिरो खस्दा राजमार्ग अवरूद्ध खुलाउने प्रयास जारी र भारतको आन्ध्र प्रदेश स्थित एउटा औषधि उद्योगमा विस्फोट हुँदा कम्तीमा 16 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पूँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तार गर्नुपर्ने बताउनु भएको छ। स्टार्ट अफ नेशन 2030 कार्यक्रमलाई हिजो काठमाण्डुमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभयो। उहाँले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरीबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड़ दिनुभयो।
सहकारी गर्दा गर्दै नजानेर भन्दा पनि गैर सहकारी तत्वहरू बेग्लै उद्देश्यले प्रवेश गरेपछि त्यसले सहकारीप्रतिको सहकारी उद्देश्यप्रतिको निष्ठा रहेन। सहकारीको उद्देश्यप्रति बेइमानी गर्ने ढंगले केही मान्छेहरू प्रवेश गरे, तर पनि हामी सहकारीलाई फेरि पनि अगाडि बढाउँछौ, अगाडि बढाउनुपर्छ। त्यो विभिन्न क्षेत्रमा स्टार्टअप अगाडि जान सक्छ, इन्डस्ट्रीको क्षेत्रमा, कृषिको क्षेत्रमा, कृषि आधारित इन्डस्ट्रीहरू, कृषिको मोडर्नाइजेसनसँग सम्बन्धित र आधारित साना इन्डस्ट्रीहरूको स्थापना। अब हामी कहाँ एक ढंगले भन्ने हो भने स्टार्टअपका लागि अनुकूल वातावरण बनिया छ र राष्ट्रिय आत्मविश्वासको अभिवृद्धि यही स्टार्टअप मार्फत, साना बिजनेसहरूको स्थापना मार्फत ती चिजहरू हुन सक्दछ।
कार्यक्रममा उप प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढ़ाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले युवाहरूलाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रही योगदान गर्नका लागि सबैसँग आग्रह गर्नुभयो। उहाँले विनियोजित बजेटलाई अधिकतम सदुपयोगका लागि अग्रसर हुन पनि आग्रह गर्नुभयो। नेकपा माओवादी केन्द्रको बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक हिजोदेखि शुरू भएको छ। पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माण एवं संगठन विस्तारमा शीर्ष नेतृत्वदेखि कार्यकर्ता तहसम्म नै परिचालित हुने बताउनुभयो। पार्टी निर्माणका क्रममा एकताबद्ध भएर अघि बढ़न उहाँले निर्देशन समेत दिनुभयो। अध्यक्ष प्रचण्डले सुशासन, समृद्धि र आर्थिक विकासको मुद्दालाई प्रभावकारी रूपमा अघि बढ़ाइएका कारण सरकार हटाइएको जिकिर समेत गर्नुभयो। पार्टी केन्द्रीय समितिको पूर्ण बैठक अघि माओवादी केन्द्रले तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बैठक गर्ने निर्णय गरेको थियो। बैठक आजसम्म चल्नेछ। सभामुख देवराज घिमिरेले संसदीय मामिला सांसद को मुख्य जिम्मेवारी हो भनी महसुस गर्ने गरी काम गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई आग्रह गर्नुभएको छ। प्रमुख सचेतकहरूसँग हिजो भएको छलफलमा सभामुख घिमिरेले संसद बैठक नभएका दिन संसदीय समितिको बैठक गरी विचाराधीन विधेयकलाई निष्कर्षमा पुर्याउन प्रमुख सचेतकहरूले ख्याल गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यसूची रहेको र त्यस कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि भूमिका निर्वाह गर्न सभामुखले आग्रह गर्नुभएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताउनुभयो। बैठकमा प्रतिनिधि सभाको आगामी बैठक भदौ 11, 12, 13 गते गर्ने गरी प्रस्ताव गरिएको छ। यसै गरी प्रत्येक 15 दिनमा संसद बैठकको कार्यतालिका बनाई प्रभावकारी रूपमा संचालन गर्ने गरी छलफल भएको मुख्य सचेतक बर्तौलाले बताउनुभयो। संसदीय समितिमा विभिन्न विधेयक विचाराधीन अवस्थामा सभामुख घिमरेले समितिले निर्णयार्थ काम गर्ने गरी संसदीय समितिका बैठकलाई पनि प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले सरकारले आम नागरिकका लागि चाँडै धरहरा खुला गर्ने तयारी गरेको बताउनु भएको छ। सिंहदरबार स्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारहरूसँगको अन्तर्क्रियामा उप प्रधानमन्त्री सिंहले सरकारको 100 दिनभित्रै धराहरा चढ़न मिल्ने गरी व्यवस्था मिलाउन लागि जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले हिजो शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा आर्थिक व्यापार लगानी पर्यटन तथा द्विपक्षीय हितका विविध विषयमा सहयोग आदान प्रदान गर्न छलफल भएको हो। प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्नुभएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा हिजो मन्त्रालयमा मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो। मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभयो। अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिन अघि पुनसँग आग्रह गर्नुभएको थियो। त्यस लगत्तै मन्त्रालयले उहाँ नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो। हस्ताक्षर कार्यक्रममा मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा आउने विश्वास व्यक्त गर्नुभयो। केन्द्रका प्रमुख पुनले राज्यले आफूहरूलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी व्यक्त गर्नुभयो। यसले आफूहरूलाई हौसला दिएको भन्दै मन्त्री पौडेललाई उहाँले धन्यवाद पनि दिनुभयो। मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले शुरूआतमा 17 संघीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण केन्द्रबाट प्राप्त भएपछि सम्बन्धित अस्पतालमै गई केन्द्रले मर्मत हाल्ने बताउनुभयो। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जलविद्युत मार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपान र उपाय नामक संस्थाको संयुक्त आयोजनामा हिजो काठमाडौँमा भएको कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले ऊर्जा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्ने योजना आवश्यक रहेको बताउनुभयो। उपप्रधानमन्त्री पौडेलले सरकारले जलविद्युत क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको र विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो। उपप्रधानमन्त्री पौडेलले नेपालको ऊर्जा क्षेत्रमा थप प्रगति हासिल गर्न र हिउँदमा पनि अन्यत्रबाट विद्युत आयात गर्न नपर्ने ठाउँमा नेपाललाई पुर्याउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ। मन्त्रालयको संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग हिजो भएको छलफलमा मन्त्री पाण्डेले असोज महिनाभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेश गर्न निर्देशन पनि दिनुभयो। मन्त्री पाण्डेले मन्त्रालयमा अड्किएका फाइलको 24 घण्टाभित्र छिनोफानो गर्न र त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमका बारेमा अनिवार्य रूपमा जानकारी गराउन समेत निर्देशन दिनुभयो। मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण तथा नीतिगत सुधारका लागि चुस्त शैलीमा काम गर्दै अघि बढ़नुपर्ने आवश्यकता औल्याउनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आयात न्यूनीकरण गर्न स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। मन्त्रालयद्वारा राष्ट्रिय आविष्कार केन्द्रका प्रतिनिधिसँग हिजो आयोजित छलफलमा उहाँले निर्यातजन्य स्वदेशी उद्योगलाई संरक्षण गर्न सरकारले नीतिगत सुधारका साथै आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। मन्त्री अधिकारीले मुलुकको आर्थिक विकासका लागि कुल गास्तो उत्पादनमा कृषि क्षेत्रको योगदान वृद्धि गर्नुपर्ने र किसान लक्षित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो। काठमाडौँको चन्द्रागिरी नगरपालिका दुई स्थित नागढुङ्गामा खसेको पहिरो हटाइएपछि अहिले एकतर्फी सवारी आगमन खुलेको छ। वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले हिजो पहिरो खसेर रोकिएको सड़क खुलाउन दिनभर समय लागेको थियो। उता पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 घासीकुवामा हिजो साँझ पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको छ। मंगलबार रातीदेखि परेको वर्षाका कारण हिजो साँझ पहिरो खस्दा घासीकुवा डुम्रे सड़क खण्ड अवरूद्ध भएको हो। पहिरोका कारण दमौली तर्फबाट डुम्रे जाँदै गरेको र डुम्रेबाट दमौली आउँदै गरेका सवारी साधन रोकिएका छन्। निर्माणाधीन मुगलिन पोखरा सड़क आयोजनाको निर्माण कम्पनी चिनिया कम्पनीको सहायतामा पहिरो हटाउने काम शुरू भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। हुम्लाको चंखेली गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा परि घाइते भएका सात मध्ये गम्भीर घाइते भएका चारजनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगिएको छ। हिजो पालिकाको दारमा गौरी सल्ला मोड़मा भएको जीप दुर्घटनामा परेका चालक सहित तीनजनाको दारमा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने गम्भीर घाइते चारजनालाई हेलिकप्टर मार्फत सुर्खेत पठाइएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल साईले बताउनुभयो। निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सड़क अवरूद्ध भएका छन्। वर्षापछि बाढ़ीका कारण ठाउँ ठाउँमा सड़क भत्किएका छन्। कैलाली गाउँपालिका 5 पुरानो मनिकापुर स्थित हुलाकी सड़क भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो। निरन्तरको वर्षाका कारण पानीको सतह सड़कभन्दा माथि पुगेको छ। वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ़दा कैलाली गाउँपालिकाका 5 पुरानो मनिकापुर बस्तीका 24 घर डुबानमा परेका छन्। उनीहरू अहिले आफन्त कहाँ बसेका छन्। 5 परिवारलाई वड़ा नम्बर 5 कार्यालयमा राखिएको छ। गौरीगंगा नगरपालिकामा पनि केही बेर डुबानमा परेको थियो। गौरीगंगा 7 महादेवा कमदा भगवानपुर र वड़ा नम्बर 9 शंकरपुरका केही घर डुबानमा परेको सूचना अधिकारी जोशीले बताउनुभयो। अविरल वर्षाका कारण कञ्चनपुरको चौधर नदीमा आएको बाढ़ी ले लालपुर कलुवापुर 33 केभी विद्युत प्रसारण लाइनको पोल बगाएको छ। बाढ़ीले पोल बगाएपछि जिल्लाको मध्यभागमा रहेका 3 पालिकाहरू शुक्लाफाँटा बेलौरी र पुनर्वास नगरपालिकामा रातीबाट विद्युत सेवा अवरूद्ध भएको विद्युत प्रसारण केन्द्र महेन्द्रनगरका प्रमुख चुदुन्न कुमार श्रीवास्तवले जानकारी दिनुभयो। उहाँले बाढ़ीले चौधर नदीको किनारमा गाडिएको पोलको वरपरको माटो कटान गरेकाले पोल बगाउँदा समस्या आएको र अहिले तत्कालै आवश्यक सामग्री र उपकरण सहित प्राविधिक टोली खटिएको बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले गैर आवश्यक नेपाली नागरिकलाई पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायरामा समेट्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको हिजो बसेको बैठकमा भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसदहरूले गैर आवश्यक नेपाली नागरिकलाई आर्थिक र सांस्कृतिक अधिकार प्रदान गरिएकाले उनीहरूलाई पनि आर्थिक अनियमितता गरे अख्तियारले छानबिन गर्न सक्ने कानूनी व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्बन्धी ऐन 2059 संशोधन गर्न बनेको विधेयकलाई चाँडै समितिबाट टुंग्याइदिन आग्रह गर्नुभयो। गृहमन्त्री लेखकले पनि गैर आवश्यक नेपाली नागरिकलाई आर्थिक अधिकार हुने भएकाले भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमा समेटिनुपर्ने बताउनुभयो। जैविक विविधता संरक्षण सम्बन्धी कानून निर्माण गर्दा मानवीय पक्षलाई बढ़ी ध्यान दिनुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको समन्वयमा असल शासन संरक्षण मंचले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा समितिका सभापति दीपक बहादुर सिंहले प्रकृतिमा भएका सबै प्राणीलाई बाँच्न पाउने उत्तिकै अधिकार भए पनि मानवीय पक्षलाई विशेष ध्यान दिएर कानून बनाउनु पर्ने बताउनुभयो। पूर्व मन्त्री प्रकाश ज्वालाले पूर्वाधार विकास गर्दा वन वातावरण र जैविक विविधतालाई असर नपर्ने गरी कानून बनाउनु पर्ने बताउनुभयो। पूर्व मन्त्री शंकर भण्डारीले वन्यजन्तु संरक्षण गर्दा मानवीय पक्षलाई ध्यान दिनुपर्ने र समस्या मात्र नभएर समाधानमुखी बहस जरूरी भएको बताउनुभयो। त्यस्तै कार्यक्रममा पूर्व मन्त्री सीता गुरूङले जैविक विविधताको संरक्षण गर्ने सन्दर्भमा वन्यजन्तु जोगाउनका लागि कानून बनाउँदा व्यावहारिक पक्ष र मानवीय पक्षलाई बढ़ी ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सांसदहरू प्रतिमा गौतम, सुशीला श्रेष्ठ, राजेन्द्र बजगाई, प्रेम महर्जन र नीतिविज्ञ कमल सुवेदी लगायतले नीति तथा कानून बनाउँदा वर्तमानलाई मात्र नभई भावी पुस्तालाई समेत समेटी बनाउनु पर्ने र त्यसमा पनि स्थानीय आवश्यकतालाई ख्याल गर्नुपर्नेमा जोड़ दिनुभयो। बाँकेका राप्ती सुनारी र नरेनापुर क्षेत्रका राप्ती नदी नजिकका बस्ती उच्च जोखिममा परेका छन्। नदीको कटानका कारण बस्ती जोखिममा परेपछि स्थानीय चिन्तित छन् भने बस्ती र खेतीयोग्य जमीन जोगाउनका लागि स्थानीयले तटबन्धको माग गरेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
राप्ती सोनारी र नरेनापुर गाउँपालिकाको विषमपुर, खल्ला झगडिया, देवपुर, पिप्रहवा, सोनवर्षा लगायतका गाउँका बस्तीमा राप्ती नदीको भेल पस्ने खतरा छ। राप्तीमा अब ठूलो बाढ़ी आउनासाथ यी बस्तीहरू डुब्ने जोखिम उच्च छ। नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध भत्किन शुरू भएसँगै स्थानीय त्रसित भएका छन्। स्थानीय दुर्गा प्रसाद पाण्डे:
बाँध फुटेपछि यो देवपुरा र पिप्रहवा दुई गाउँ बहुत नाजुकमा छ, त्यसपछि सोनवर्षा हो, त्यसपछि अरू गाउँ फुटेपछि पुरै बालुवा बालुवा हुन्छ।
तटबन्ध नहुँदा राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी, नरेनापुर र डुडुवा गाउँपालिकामा सयौं बिघा खेतीयोग्य जमीन दिनहुँ कटान हुँदै आएको छ। नदीको कटानले खेतीयोग्य जमीन नासिँदै जाँदा समेत टुलुटुलु हेर्नुको विकल्प नभएको स्थानीयहरू बताउँछन्। यसलाई बेलैमा सम्बोधन नगरिए गाँस, बाँस र कपास नै खुसिने चिन्ता उनीहरूमा छ। स्थानीय कालुराम थारू:
भोलिका दिनमा यहाँ बाँध कट्यो भने चाहिँ यहाँको पुरै खेतीयोग्य जग्गा जमिन मासेर जान्छ, धेरै गइसकेका छ र थोरै बचेको त्यो पनि जान्छ, गाँस बाँस जुन छ हराएर जान्छ, जनताको धेरै पीडा हुन्छ।
स्थानीयले तत्काल थाई र भरपर्दो तटबन्धको व्यवस्था नभए आफूहरूको उठीभास हुने भन्दै हार गुहार गरिरहेका छन्। उनीहरूले स्थानीय जनप्रतिनिधि, प्रदेश र संघीय संसदका प्रतिनिधि, स्थानीय प्रशासन लगायतको ध्यान आकर्षण गराउँदै तत्काल थाई तटबन्ध गरिदिन माग गरेका छन्। स्थानीय रामाचल यादव:
थाई तटबन्ध चाहिँ पक्की चाहिँ, हाम्रा लोगन की बस्ती जब रहिबै नकरी तो नेपाल सरकार से बन्ध से हाम्रा लोगन कौन जरूरी है, जब हाम्रो जीव न रही तो हाम्रो यहाँ देखबै न करबै तो रहिसे क्या फाइदा है।
निर्माण गरिएको अस्थायी तटबन्ध दुई वर्ष अघि राप्ती नदीमा आएको बाढ़ीले भत्काएर तहस नहस बनाइदिएको छ। बलियो तटबन्ध बनाउन स्थानीय सरकारले आवश्यक बजेट उपलब्ध गराउन नसक्ने बताइरहँदा प्रदेश र संघ सरकारले दायित्व बोध गर्नुपर्ने अवस्था छ। स्थानीय जनप्रतिनिधि रामलखन थारू:
तटबन्ध जुन भत्केको छ, जो हजारौं हजार बिघा, हजारौं हजार जनताहरूको जो जीवधनको जुन जोखिममा परेको छ, यसलाई रक्षाको लागि सुनवाई भएन भनेपछि आगामी दिन राज्यको लागि निकै महँगो पर्नेछ।
राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले कुनै पनि बेला ठूलो विपत्ति निम्तिन सक्ने अवस्थालाई दृष्टिगत गरी थाई तटबन्धका लागि ध्यान जान जरूरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। भारतको आन्ध्र प्रदेश स्थित एउटा औषधि उद्योगमा विस्फोट हुँदा कम्तीमा 16 जनाको मृत्यु भएको छ। विस्फोटमा 16 जनाको मृत्यु भएको उप मुख्यमन्त्री पवन कल्याणले जानकारी दिनुभयो। घटनामा ठूलो संख्यामा मजदूरहरू घाइते भएको जिल्ला कलेक्टर विजया कृष्णनलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ। विस्फोटनका कारण खुल्न सकेको छैन। विस्फोटबाट उद्योगको भवनको एउटा भाग पूर्ण रूपमा ध्वस्त भएको छ। घटना अनाकापल्ली जिल्लाको एसएनटीआ साइन्स प्रालीको उद्योगमा भएको हो। अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेद्वार कमला ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताउनु भएको छ। शिकागो राज्यमा भएको विशाल चुनावी सभालाई सम्बोधन गर्दै उहाँले ह्यारिसको उम्मेद्वारीलाई समर्थन गर्न मतदाताहरूलाई आग्रह गर्नुभयो। ओबामाले आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनाव धेरै नजिक आइसकेकाले सम्पूर्ण डेमोक्रेटहरूलाई बाहिर निस्किएर ह्यारिसको पक्षमा समर्थन जुटाउन पनि आह्वान गर्नुभयो। राष्ट्रिय सर्वेक्षणले डोनाल्ड ट्रम्पमाथि कमला ह्यारिसको थोरै मात्र अग्रता रहेको देखाएको छ। यसैबीच सिकागो स्थित इजरायली वाणिज्य दूतावास बाहिर प्रदर्शन र झडपहरू हुँदा त्यहाँको अवस्था तनावपूर्ण बनेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 50 पालेस्टाइनीको मृत्यु भएको छ। आक्रमणमा परि 120 जना भन्दा बढ़ी घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैबीच अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले गाजा युद्ध विरामलाई टुङ्गोमा पुर्याउन सरकारवालालाई पुनः आग्रह गर्नुभएको छ। इजरायल हमास युद्ध विराम गर्ने उद्देश्यका साथ मध्यपूर्वको भ्रमणमा निस्कनुभएका अमेरिकी विदेश मन्त्री ब्लिंकेनको भ्रमण सकिन लाग्दा समेत युद्ध विराम सम्झौता हुन नसकेपछि विदेश मन्त्रीले युद्ध विरामका लागि आग्रह गर्नुभएको हो। अब आर्थिक समाचार।
गत आर्थिक वर्षको बजेटमा उल्लेख भएका निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित योजना एवं कार्यक्रम मध्ये करिब 25% मात्रै पूर्ण रूपमा कार्यान्वयनमा आएको देखिएको छ। नेपाल उद्योग परिसंघ सीएनआईले नेपाल आर्थिक पत्रकार समाज सेजन संघको सहकारीमा तयार पारेको बजेट वाच प्रतिवेदन अनुसार निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बजेटमा परेका 73 बुँदाहरूको वार्षिक कार्यान्वयन प्रगति कमजोर देखिएको उल्लेख छ। बजेटमा परेका 24.65% अर्थात 18 बुँदा पूर्ण कार्यान्वयनमा आएको, 69.86% अर्थात 51 बुँदा आंशिक कार्यान्वयनमा आएको र 5.47% अर्थात 4 बुँदाको कार्यान्वयन शून्य देखिएको उल्लेख छ। बजेट वाच प्रतिवेदन सार्वजनिक कार्यक्रममा मुख्य सचिव लीला देवी गढतौलाले सरकारको वार्षिक बजेट कार्यान्वयनका लागि सबै विषयगत मन्त्रालय तथा मातहतका निकायहरू जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सरकारले वार्षिक बजेट मार्फत सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था हेर्नका लागि बजेट वाच शुरू गरिएको उल्लेख गर्दै अध्ययनले निकालेको निष्कर्ष नीति निर्माण तह र सरकारलाई समेत उपयोगी हुने बताउनुभयो। गत आर्थिक वर्षको बजेटमा परेका तर प्रगति नदेखिएका केही योजना तथा कार्यक्रमहरू चालू आर्थिक वर्षको बजेटमा पनि अटाएका छन् भने केही योजना तथा कार्यक्रमहरू वार्षिक बजेटबाट हटाइएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअप उद्यम विकासका क्षेत्रमा लगानी गर्ने भएको छ। बुधबार काठमाडौँमा आयोजित स्टार्टअप नेशन 2030 उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले 10 अर्ब पुँजीको लगानी कम्पनी स्थापना भएको उल्लेख गर्दै उक्त कम्पनीले नव परिवर्तन र उद्यमशीलता विकासमा लगानी गर्ने जानकारी दिनुभयो। मुलुकको आर्थिक विकास र समृद्धिका लागि आन्तरिक लगानीसँगै प्रत्यक्ष वैदेशिक लगानी पनि आवश्यक पर्ने बताउँदै अध्यक्ष ढकालले संस्थागत लगानी मार्फत ठूलो पुँजी जुटाएर लगानी कम्पनी स्थापना गरिएको उल्लेख गर्नुभयो। नेपाली शेयर बजारमा बुधबार निफ्टी परिसूचकमा सामान्य अंकको सुधार भएको छ। बुधबार निफ्टी परिसूचक 2.11 अंकले बढेर 2,968.44 बिन्दुमा कायम भएको छ। यस दिन 337 कम्पनीहरूका 4,14,54,611 किता शेयरहरू 18,90,63,74,000 मूल्यमा किनबेच भएका छन्। बुधबारको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त, लगानी र अन्य समूहका उपसूचकहरूको कारोबार बढेको छ भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्। कारोबार रकमका आधारमा बुधबार हिमालयन री इन्सुरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ भने कारोबार भएको शेयर संख्याको आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। स्थानीय बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा समेत उकालो लागेको सुन बुधबार प्रतितोला 1,53,000 रुपियाँमा स्थानीय बजारमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छाप भएको सुन प्रतितोला 1,53,000 कारोबार भएको छ। मंगलबार प्रतितोला 1,52,200 कारोबार भएको छाप भएको सुन बुधबार प्रतितोला 800 वृद्धि भई नयाँ रेकर्ड कायम भएको हो। धनुषामा गत आर्थिक वर्षमा 377 उद्योग बन्द भएका छन्। गत आर्थिक वर्षमा वाणिज्यतर्फ 259 तथा उद्योगतर्फ 118 उद्योग बन्द भएका घरेलु तथा सानो उद्योग कार्यालय धनुषाका प्रमुख किशोरी शरण यादवले जानकारी दिनुभयो। उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिब 9,000 भन्दा बढी कामदारहरू बेरोजगार भएका छन्। कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ 1,012 उद्योग दर्ता भएका छन् भने 2,059 उद्योग नवीकरण र 164 उद्योगले पुँजी वृद्धि गरेका छन्।
भुवन आचार्य, अब खेल समाचार।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाली कांग्रेस बाँकेले बुधबार पार्टी कार्यालय नेपालगंजमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस नेता समेत रहनुभएका मन्त्री चौधरीले खेलाड़ीहरूलाई खेलमा टिकाई राख्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताउनु भयो। खेलाड़ीको वृत्ति विकासमा पनि सरकारले विशेष ध्यान दिनुका साथै सुर्खेतमा आगामी मंगिरमा हुन लागेको 10 राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन बाँकीको विशेष भूमिका रहने मन्त्री चौधरीले बताउनु भयो। युवाका लागि पनि मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गरेकाले त्यसमा जोडिएर लाभ लिन मन्त्री चौधरीको आग्रह थियो। नेपाली कांग्रेस बाँकीका सभापति नारायण प्रसाद गौरीले बाँकी खेलकुदको उर्वर भूमि भएकाले विशेष ध्यान दिन मन्त्री चौधरी समक्ष आग्रह गर्नुभयो। नेपाल ओडीआई वरियतामा एक स्थान माथि उग्लिएको छ। क्यानाडा वरियतामा 2 स्थान तल झर्दा नेपालले वरियतामा 1 स्थान सुधार गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको पछिल्लो वरियता क्रममा नेपाल 16 स्थानमा उग्लिएको हो। यसअघि नेपाल 17 स्थानमा थियो। क्यानाडाले यूएमा केही महिना अघि भएको लीग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिजमा 100% नतिजा निकाल्दै नेपाललाई वरियतापछि पारेको थियो। तर नेदरल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको चारै खेलमा पराजित भएपछि क्यानाडाको वरियता खस्किएको हो। 2 स्थान खस्किएर क्यानाडा 18 स्थानमा पुगेको छ। एसोसिएट तर्फको शीर्ष स्थानमा स्कल्यान्ड रहेको छ। नेपाल भन्दा अघि रहेका एसोसिएट राष्ट्रमा स्कल्यान्ड, नेदरल्याण्ड र नामिबिया रहेका छन्। ओडीआई वरिताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका रहेका छन्। टी20आई तर्फ भने नेपाल 17 स्थानमा कायम रहेको छ। टी20आई को शीर्ष स्थानमा भारत कायम छ। मालदिवलाई हराउँदै भूटानले काठमाडौँमा जारी साफ यू20 च्याम्पियनशीपको सेमी फाइनलमा पुग्ने सम्भावनालाई जीवित राखेको छ। 10 खेलाडीमा सीमित भएको भूटानले मालदिवलाई बुधबारको सोमो बीको खेलमा 2-1 गोलले पराजित गरेको छ। गोलकिपर तेन्जिङले डिबक्स बाहिर बल छोडेपछि उनलाई रेफ्रीले रातो कार्ड देखाउँदा भूटान 10 खेलाडीमा सीमित भएको थियो। सोमोको पहिलो खेलमा भारतले भूटानलाई हराएको थियो। भारत र भूटानको समान 3 अङ्क भएको छ भने मालदिव्स अङ्कविहीन छ। समूहको अन्तिम खेल भारत र मालदिव्स बीच हुनेछ। प्रतियोगितामा बिहिबार घरेलु टोली नेपाल र बंगलादेश बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै सेमी फाइनल पुगिसकेका छन्। बिहिबार खेलमा समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
अझै बम अब मौसम। आज देशभर सामान्यतया बदलिरही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस, वर्षा 26.1 मिलिमिटर, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:38 भयो भने सूर्यास्त भएर साँझ 6:35 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। आयात विस्थापन र दिगो विकास लक्ष्य हासिल गर्न उद्यमशीलतालाई व्यापक बनाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। संसद बैठक नभएको दिन संसदीय समितिका बैठक गरी विचाराधीन विधेयकलाई निष्कर्षमा पुर्याउन सभामुख देवराज घिमिरेको आग्रह। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरूद्ध खुलाउने प्रयास जारी र भारतको आन्ध्र प्रदेश स्थित एउटा औषधि उद्योगमा विस्फोट हुँदा कम्तीमा 16 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।